कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको 97 श्रृंखलामा प्राविधिक मित्र शशीन्द्र गौतम, नेपथ्यका सहयोगी सुफल काफ्लेका साथ यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन। आजको 97 श्रृंखलामा हामीसँग केही अप्राप्य गीतहरूको संग्रहण रहेको छ भने केही चर्चित प्रसंगहरू जोडिनेछन्। तर आजको 97 श्रृंखला नेपाली समाजमा विशेष रूपमा चर्चित एउटा विषय, छोरीहरू कहिलेकाहीँ पिताका प्रिय हुन्छन्, कहिलेकाहीँ छोरीहरूको नाकबाट पसिना आयो भने बाउले साह्रै मन पराउने भन्ने उक्ति छ, छोराहरूलाई बढी आमाले मन पराउने, यो भाइस वर्षाको जुन सम्बन्धलाई मनोविज्ञानमा इडिपस कम्प्लेक्स र इलेक्ट्रा कम्प्लेक्स भनिन्छ। आज इलेक्ट्रा कम्प्लेक्सका बारेमा र त्यसै गरिकन इडिपस कम्प्लेक्सका बारेमा मनोवैज्ञानिक रूपमा नभए पनि ती कलाकारमा परेको सांस्कृतिक असरका बारेमा चर्चा गर्नेछौ र त्यस प्रकारकै गीतहरूको विषयवस्तुमा रहनेछौ। कार्यक्रमको शुरूआतमा आज भर्खरै बजारमा आएको कविता संग्रह सिमलको गीतबाट गीता त्रिपाठीको एउटा कविता वाचन गर्दैछु। गीता त्रिपाठीको नयाँ पुस्तकलाई शब्दहार क्रिएशनले बजारमा ल्याएको छ। यो पनि इलेक्ट्रा इडिपस कम्प्लेक्समा आधारित एउटा कविता छ। सुकेका परेली मुनिको खडेरीमा सारा वर्तमान डुबाएर आएकी छु, उनी वर्षात पर्खिरहेछिन्, म निथ्रुक्कै भिजेर आएकी छु। साटेर एक जिन्दगी सपना, एक आकाश मृत्यु ओढेकी, ती मेरी एक्ली आमाको जीवन चिता भर्खरै सल्काएर आएकी छु। गर्वको गर्वले रोमाञ्चित तिनको सम्झनामा, गर्वको गर्वले रोमाञ्चित तिनको सम्झनामा आफ्ना लाचारीका केही थोपा बीस मिसाएर आएकी छु। आमाको जिउँदो पनासँग वैरत्व पालेर हुर्केका सन्तानको आत्मरतिले जिस्काउँदै तथा कथित स्वाभिमानको मैलो रुमाल हम्किएर आएकी छु। थाहा नपाउने गरी उनको सिरानीबाट कैयन शान्तिको निद्रा उडाएर आएकी छु। कहिलेदेखि गैर भएछु म, कहिलेदेखि गैर भएछु म, आफ्नै आमाको काखमा सिउँडी रोपेर आएकी छु। जीवनको सिमाना मिचेर बनाएको बुढ्यौलीको 10 गजामा उभ्याएर उनलाई मृत्युको दस्तखत लिएर आएकी छु। उनको झुल्लिएको पोल्टामा सुटुक्क भरेर रुग्णताको बारूद वात्सल्यको सम्बन्ध खुकुलो बनाएर आएकी छु। अघाएर आफू अनन्त रोजाईका विकल्पमा उनको चाहनामा आज पटुका कसेर आएकी छु। उनी बरसात पर्खिरहेछिन्, म निथ्रुक्कै भिजेर आएकी छु, म निथ्रुक्कै भिजेर आएकी छु।
पस्यो तारी तपाईँ देऊ न अन्तरी निर्माया, गरिने पश्यो तरी तपाईँ देऊ न अन्तरी निर्माया अन्तरीलाई नै दिउँ दिउँ लाग्छ रातो सिन्दुर मन्तरी निर्माया सुदिल्ली हो कि लौ 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 हजुर देख्दछु सपन बोट सल्ला कोनि टुप्पैतिर फुर्केछ निर्माया सुरिलो बोट सल्ला कोनि टुप्पैतिर फुर्केछ निर्माया लुकी चोरी निलाएको माया थाहै नपाई हुर्केछ निर्माया
पुष्प नेपाली तारा देवीको स्वरमा यो गीत थियो पुण्यप्रसाद सुवेदीको शब्द नातिकाजीको संगीत संकलनमा पुण्यप्रसाद सुवेदीलाई पनि नेपाली साहित्य समाजमा धेरै साहित्यकारहरूले धेरै कवि लेखकहरूले पिता तुल्य वा भनौं फादर फिगरका रूपमा मान्ने गर्छन् उनलाई धेरैले अल्गो भएको कारणले लेखाइमा उचाइ भएको कारणले पनि ठूल दाजु भन्थे पञ्चायतकालमा उनी कुनै प्रधानमन्त्रीका सचिव थिए र उनका वरिपरि नेपाली साहित्यका धेरै साहित्यकारहरूको जमघट हुन्थ्यो पुण्यप्रसाद सुवेदीको कम आयुमा नै निधन भयो तर नेपाली साहित्य संगीतका निम्ति र नेपाली लोक संगीतका निम्ति उनले दिएको योगदान अमूल्य छ उनका सहपाठी र साहित्यिक सहकर्मी दमननाथ ढुंगाना जो राजनीतिज्ञ पनि हुनुहुन्छ उनले उनका बारेमा लेखेका धेरै संस्मरणहरूले पनि यो कुरालाई प्रष्ट पार्छ आज हामी चर्चा गर्दैछौ कलाकार स्रष्टाहरूमा अभिभावकको विशेष गरेर पिताको प्रभावका बारेको कुराकानी विश्व साहित्यकै कुरा गर्ने हो भने विश्व प्रसिद्ध उपन्यासकार फ्रान्ज काफ्का जसको द ट्रायल विश्वको चर्चित उपन्यास मानिन्छ र यसलाई फ्रान्सेली अभिनेत्री जोआ मारिया जो विश्वकी एक सर्वश्रेष्ठ अभिनेत्री मानिन्छन् उनले नायिकाको रूपमा अभिनय गरेकी छिन् भने यसमा एलेक्जेन्डर बेलोमेन्डो त्यसै गरिकन आर्सन वेल्सले पनि अभिनय गरेका छन् द ट्रायल धेरै पटक बन्यो यो विश्व प्रसिद्ध कृतिमा आर्सन वेल्सले निर्देशन गरेका थिए द ट्रायल मात्र होइन फ्रान्ज काफ्काका धेरै अन्य कृतिहरू चाहे मेटामोफोर्सिस चाहे अमेरिका यी धेरै कृतिहरू हामी पढ्छौं हामीलाई मनपर्छ उनले आफ्नो निधन हुनु अघि नै आफ्ना एक मित्र म्याक्स ब्रोटलाई भनेका थिए मेरा सम्पूर्ण कृतिहरू जलाइदिनु कुनै पनि कृतिहरू नरहोस् भनेका थिए उनले यस्तो मान्छेलाई भने जो उनको सबैभन्दा विश्वासका पात्र थिए म्याक्स ब्रोट म्याक्स ब्रोटले ती कृतिहरू कुनै पनि जलाएनन् बरु ती कृतिहरू प्रकाशित गरे तर सबैभन्दा रमाइलो र अचम्मको कुरा फ्रान्ज काफ्काले आफ्ना पितासँग कहिले बोलेका थिएनन् डराउँथे उनी आफ्ना पितासँग तर उनले आफ्ना पितालाई कैयन पत्र लेखेका रहेछन् जुन पत्र उनको निधनपछि एउटा पुस्तकको रूपमा पनि प्रकाशित भयो हाम्रै प्रसिद्ध अभिनेता राजेश हमालको आफ्नो पितासँग लामो समय बोलचाल रहेन जब उनका पिता चुडाबहादुर हमाल पाकिस्तानका लागि राजदूत भएर गए उनी पितासँग बोल्न चाहन्थे वा सम्पर्क होस् भन्न चाहन्थे त्यति नै बेला उनको पिताको देहान्त भयो र मौनतामै उनको सम्बन्ध टुङ्गियो यस्तो धेरै कलाकार धेरै स्रष्टाको जीवनमा भएको हुन्छ. कोहीसँग कसैको पितासँग मित्रवत सम्बन्ध हुन्छ, कसैको अभिभावकीय भूमिका हुन्छ, तर डर र त्रास पनि रहिरहन्छ. यस्तै सम्बन्ध रहेको थियो स्वर सम्राट नारायण गोपालको आफ्नो पितासँग. नारायण गोपालका पिता आशा गोपाल गुरूवाचार्य शास्त्रीय संगीतका धुरन्धर उस्ताद थिए. उनी आफ्नो छोराले आधुनिक गीत हल्का फुल्का गीत गाएको मन पराउँदैनथे. उनी गीतै नगाओस् भन्ने चाहन्थे. उनी छोरालाई आफू जस्तै शास्त्रीय संगीतका विज्ञ होस् भन्ने चाहन्थे. तर नारायण गोपाल चाहन्थे प्रेमका मायाका जीवन जगतका गीतहरू गाउँ. पितासँग उनी निकै डराउँथे. उनका पिता आशा गोपाल गुरूवाचार्य खाना खाने बेलामा नारायण गोपाललाई एक सुका हातमा दिएर घिउ किन्न पठाउँथे. नारायण गोपाल हातमा सुका बोकेर घिउ किन्न जान्थे, तर बाटोको बीचमा कहीँ एउटा होटेलमा रेडियो बज्दो रहेछ. उनी त्यो रेडियोमा आएको केएल सेगलको डीके मोहन मनोहरका गीतहरू सुन्दै टाउको हल्लाएर झुम्दा रहेछन् र हातबाट सुका त्यही कता खसेर हराउँदो रहेछ. घिउ किन्न नसकेर उनी घर फर्किएपछि खाना खाइसकेका बाउ आशा गोपाल गुरूवाचार्यको तमाखु खाने नलीको कुटाई खाँदा रहेछ. यसरी उनको बाउसँग लामो मित्रवत र पितृवत सम्बन्ध रहिरह्यो, जुन डरको पनि त्रासको पनि सम्बन्ध थियो. जब उनले दार्जीलिङमा सिमानामा रहेकी पेमेला लेन्डेला, त्यति बेला लामा थिइन्, पेमेला लेन्डेलासँग बिहा गरेपछि उनी बाउको डरले घर आउन सकेनन्. उनी बिहा गरेर सिधै पोखरा पुगे. ती नारायण गोपालका कैयन गीत आफ्नो पिताको असहमतिका विरूद्ध पनि कालजयी भए. त्यस्ता कैयन गीत छन् उनले आफ्नो कथाको रूपमा भन्न खोजेका, बुझाउन खोजेका. त्यस्तै एउटा गीत गोपालञ्जनको शब्द र संगीतमा यहाँ प्रस्तुत छ.
Let me मेरो घर पसल किए मुर्गा जगा आफै पुतर
भत्केको बाटोमा लाखौं अभागी हिँड्छन्, सबलाई बाटो दिँदा म भीरमा खसेछु, सबलाई उठाउँ भन्दा आफै म खसेछु, मेरो कोही भएन सबैको म भएछु, सबलाई रिझाउँ भन्दा कसैको म भएनछु। गोपाल युञ्जनले एउटा चुरुटको आत्मकथा लेखेको भन्थे यो गीतलाई, र यो नारायण गोपालको जीवन गाथा हुन पुग्यो। स्वर सम्राट नारायण गोपालको यो गीतलाई उनको पितासँग जोड्दै हामीले प्रस्तुत गरेका थियौं। आजको हाम्रो प्रसंग 97 औं श्रृंखलामा हामी चर्चा गर्दैछौ कलाकारको माता पितासँगको सम्बन्धका बारेमा, र विशेष गरेर पितृ ग्रन्थी अर्थात इलेक्ट्रा कम्प्लेक्सका बारेमा हामी चर्चा गर्दैछौ। कार्यक्रमको शुभारम्भ हुनुअघि नै हामीलाई केही शुभेच्छाहरू शुभकामनाहरू प्राप्त भएका छन्। राजेश्वर उदय, लेखाराम सापकोटा, टीका छेत्री, सवि चौधरी, घायल तमु, मनोज कुलुङ, कुमार जंग कार्की, सविता वैद्य र हरि ढकाल, केसी अभिशान्त, सुभाष ढुंगेलको हरि ढकाल लेख्नुहुन्छ विशेष श्रृंखलाको विशेष पर्खाईमा। हुन त अझ अमर गीतहरूको सबै श्रृंखला विशेष नै लाग्छन्, झन विशेष भनेपछि उत्सुकता बढ़ेको अवस्था छ। आबुधाबी युएईबाट खालिफा सिटीबाट हरि ढकाल लेख्नुहुन्छ। त्यसै गरिकन टीका छेत्री, मे बी द फ्राइडियन कन्सेप्ट अफ रिलेशनशिप बिट्विन फादर मदर एण्ड डटर बट दिस इज अ डाइनामिक टाइटल इन दि एन्टायर हिस्ट्री अफ नेपाली मीडिया एमेजिङ क्वाइनेज भाई प्रकाश दाई भनेर टीका छेत्री लेख्नुभएको छ, धन्यवाद, यहाँले सही कुरा ठम्याउनु भयो। सवि चौधरी लेख्नुहुन्छ, आजको स्पेशल प्रोग्राम सुन्दैछु इलेक्ट्रा कम्प्लेक्स स्पेशल भनेर। त्यसै गरिकन मनोज कुलुङ लेख्नुहुन्छ, एउटा ऐतिहासिक कार्यक्रम छुटाउन मन लाग्दैन, एपिसोड 22 निरन्तर सुन्दै आइरहेको छु, आज पनि पर्खाईमा। गोडेल 6 सोलुखुम्बुका हाल पुरानो एयरपोर्ट दोहा कतारमा कार्यरत मनोज कुलुङको यो प्रतिक्रिया। राजेश्वर उदयको पंक्ति, शुरू भइसकेको छ 3 रन बाँकी रहेको शताब्दीयौं श्रृंखलाको लागि आज 97 औं श्रृंखलाको अजर अमर गीतहरूको अचम्मको असाध्य फरक विधा भनौं या विषयमा माता पिता छोराछोरी र अर्को कुनै सम्बन्धको गजबको प्रसंग इलेक्ट्रा कम्प्लेक्स बारेमा गजबको प्रसंगहरू, त्यो प्रसंगसँग मिल्दोजुल्दो गीतहरू, सुन्दर प्रस्तुति प्रकाश हामी दाजुबाट धन्यवाद सुफलजी र सशिन्द्रजीलाई। राजेश्वरजीले धेरै दिनदेखि सशिन्द्रजीको नाम टाइप गर्न पाउनु भएको थिएन, आज सशिन्द्रजी आइपुग्नु भएको छ र उहाँलाई पनि साह्रै खुशी लागेको हुनुपर्छ उहाँको नाम टाइप गर्दा। पितासँग एउटा डर हरेक पुत्रलाई हुन्छ नै, आदरभावले, मन भावनाले वा श्रद्धाले, तर कहिलेकाहीँ प्रतिस्पर्धा पनि हुन्छ पिता र पुत्रका बीचमा। पिताको एउटा सपना हुन्छ छोराले आफैले गरेको काम गरोस्, वा जागिर छ भने जागिरै सम्हालोस्, व्यापार छ भने व्यापार गरोस्, तर छोराको आफ्नो अर्कै सपना हुन्छ। यस्तो द्वन्दमा प्राय अभिव्यक्तिको एउटा माध्यम हुन्छ कविता, गीत वा अन्य किसिमका लेखन। जसरी काफ्काले पितालाई पत्र लेखे जस्तै कैयौं गीतकारहरूले आफ्ना गीतका माध्यमबाट पितालाई त्यो सन्देश पनि दिएका हुन्छ। हामी आज चर्चा गर्दैछौ एउटा अर्को गीतकारको, गीतकार चरण प्रधानको। काठमाण्डुको असनमा जन्मिनुभएका गीतकार चरण प्रधान 30 दशकदेखि गीत लेखन शुरू गरेका गीतकार हुन्। जे कृष्णमूर्तिको कृति नेपालीमा अनुवाद गर्ने पहिलो श्रेय पाएका चरण प्रधानले जे कृष्णमूर्ति नेपालीमा पदार्पण नामक पुस्तक अनुवाद गरेका छन् भने हर्मन हेसेको विश्व चर्चित उपन्यास सिद्धार्थलाई नेपालीमा सिद्धार्थ नामबाट प्रकाशन गरेर हर्मन हेसे सोसाइटी स्थापना गरेका छन्। तर चरण प्रधानको साहित्यिक जीवनको शुरूआत आफ्नो पितासँगको द्वन्द्वबाटै शुरू भयो। पिताले उनलाई कुनै कुरामा मन दुखाएछन् वा केही चित्त दुख्ने कुरा भनेछन् र उनले पितासँग तुरन्तै बहस वा वकालत गर्न सकेनन्। उनी कोठामा गए, चुकुल लगाए, रुनुको बदला उनले कलम उठाए, कापीमा लेखे, मेरो आँसुको थोपाले तिम्रो प्यास बुझ्ने भए, यो दिल जलाएर के पायो तिमीले। चरण प्रधानका पिता बालकृष्ण प्रधान यो जगतमा हुनुहुन्न अब, तर यो गीतले सदैव उनको पितासँगको सम्बन्धलाई जोड्छ। द्वारिकालाल जोशीको स्वर र मदन परियारको संगीतमा चरण प्रधानको यो गीत।
मेरो आँसुको थोपाले तिम्रो प्यास बुझ्ने भए यो दिल जलाए तिमीले केही त पाउने भए मेरो आँसुको थोपाले सधैँ भरि बाँचे दुनामा तिम्रो लागि आँसु बगाएर सधैँ भरि बाँचे दुनामा तिम्रो लागि यो दिल जलाएर तिम्रो लागि यो दिल जलाएर सधैँ भरि हाते लामा मेरो आँसुको थोपाले केही जीवन मैले तिमी सँगै बिताइसकेको छु केही जीवन मैले तिमी सँगै बिताइसकेको छु बाँकी अरू बिताउने बाँकी अरू बिताउने प्रयासले म थाकिसकेको छु मेरो आँसुको थोपाले
द्वारिकालाल जोशीको स्वरमा चरण प्रधानको शब्दमा यो गीत सुन्यौं हामीले। एउटा इतिहाससँग जोडिएको गीत हामीलाई भर्खरै अतृप्त पाण्डेजीको प्रतिक्रिया प्राप्त भएको छ। वा जति सुन्दा पनि कहिले तृप्ति नभइरहेको मलाई औधी मनपर्ने नारायण गोपाल दाईको स्वरको गीत सुनाइदिनु भएकोमा प्रकाश सरलाई साधुवाद भनेर भन्नुभएको छ। गोपाल योञ्जनले उहाँलाई नै सुनाउनु भएको थियो यो गीतको कथाको बारेमा, यो मैले एउटा चुरोटको आत्मकथा लेखेको हुँ भनेर। प्रसंगवश हामीलाई हाम्रो ट्विटर यूजेवाईएएलओ उज्यालोमा मेन्सन गर्नुभएको छ उमेश सिग्देलले। अब त यस्तो लाग्दैछ, उमेश सिग्देल लेख्नुहुन्छ, अब त यस्तो लाग्दैछ नेपाली गीत संगीत र हिन्दीमा केही नै केही त समानता छ। उमेश सिग्देलजीले कति रमाइलो प्रसंग उठाउनुभयो नेपाली गीतको हिन्दीसँगको समानताको बारेमा। हाम्रा धेरै गीतहरू हिन्दीबाट चोरिएको वा हिन्दी फिल्मबाट साभार गरिएको भनेको प्रसंग पाइन्छ, तर कहिलेकाहीँ हामीले हाम्रै इतिहासलाई भूलचुकवश पढेका हुँदैनौं। दुई वर्ष अगाडि प्रकाशन भएको भारतको एउटा प्रसिद्ध प्रकाशन संस्था हार्पर कोलिन्सले एउटा पुस्तक प्रकाशन गर्यो, जुन पुस्तकको नाम हो आरडी बर्मन द म्यान द म्युजिक। यसमा जावेद अख्तरले भूमिका लेखेका छन् र यसका लेखक द्वै छन्, अनिरूद्ध भट्टाचार्यजी र बालाजी विट्टल। यी दुईले एउटा गजबको कुरा के पत्ता लगाए भने सन् 1963 बनेको एउटा चलचित्रको प्रसंगलाई यहाँ उनले जोडेका छन्, जसमा एउटा गीतको प्रसंग छ जुन गीत आरडी बर्मनले संगीत गरेका हुन्। आरडी बर्मनले संगीत गरेको त्यो गीत हो दिवाना मुस्सा नहीं इस अम्बर के नीचे। 1966 उनले नासिर हुसेनको प्रोडक्शनको लागि काम पाएको यस फिल्ममा देवानन्द नायक थिए शुरूमा, र पछि कारणवश शम्मी कपूर यसका नायक भए। तर देवानन्दले आरडी बर्मनको सबै संगीत सुनिसकेपछि पनि फिल्म खेल्न राजी नभएपछि आरडी बर्मनले नेपाली गीतलाई हिन्दीमा सुनाए र त्यस गीतका बारेमा यहाँ लेखेका छन् उनले, लेखक द्वैले। पञ्चम लस्ट, पञ्चम भन्नाले आरडी बर्मन भनेर बुझ्नु पर्यो, पञ्चम लस्ट सर्भ इन दि फर्स्ट गेम। हि ह्याड जस्ट सङ द फर्स्ट टू लाइन्स अफ ए नेपाली ट्युन विच वाज लेटर रिमेड एज दिवाना मुस्सा नही इस नीचे वेन शम्मी कपूर इन्टरप्टेड हिम कम्प्लिटेड दि रेस्ट अफ द लाइन्स। त्यो तारा मात्रै होइन जुन पनि झारी दिउला, एन्ड सेड नन च्यान्टली एनदर वन आई विल गिभ दिस नम्बर टू जय किशन। र यो तिमीले गरेको संगीत म जय किशन भन्ने संगीतकारलाई दिन्छु भनेर शम्मी कपूर चिच्याएपछि त्यो फिल्मका लागि यो गीत पास भयो, जुन गीत आरडी बर्मनको जीवनको लागि अत्यन्त महत्वपूर्ण थियो। र यसरी उनले नेपाली धुनबाट हिन्दी गीत बनाए र यही गीतबाट उनले बलिउडको फिल्म जगतमा ठूलो तहल्का मचाए। त्यो गीत अम्बर गुरूङको संगीतमा गायक रुद्रमणि गुरूङ र अणा लामाको स्वरमा प्रस्तुत छ। सचिन देव बर्मनका छोरा आरडी बर्मनले यही गीतबाट यही गीतलाई हिन्दीकरण गरेर भारतको बलिउडको ठूलो प्रडक्शन हाउस नासिर हुसेनमा प्रवेश गरे र उनको पहिचान एक गीतबाट भयो, तर अम्बर गुरूङलाई हामीले हाम्रै किसिमले चिन्छौं र हाम्रै संगीतका कारण अम्बर गुरूङलाई सदैव श्रद्धेय मान्छौं। अम्बर गुरूङले नेपालमा आएर धेरै गीत संगीत गरेर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत योजक, संगीत निर्देशक र संगीत प्रमुख भएर काम गरेर एक दिन जीवनमा पञ्चायती कालमा दरबारबाट गोर्खा दक्षिण बाहु पाए र गोर्खा दक्षिण बाहु पाएपछि त्यति बेला सरकारी पत्रिका गोर्खा पत्रमा समाचार प्रकाशन हुन्थ्यो र उनका पिता उजिर सिंह गुरूङले त्यो पत्रिका छोरीको हातबाट पढेछन्। बुढाले पत्याएनछन् अम्बर गुरूङले गोर्खा दक्षिण पाएको भनेर, तर अम्बर गुरूङकी बहिनी खुशी भएर यो कुरा बुवालाई सुनाउन गएछन्। अम्बर गुरूङका बुवा उजिर सिंह गुरूङले भने, होइन, यो अर्कै कुनै अम्बर गुरूङ भन्ने होला, त्यसले पाएको हुन होइन होला भनेर विश्वासै गरेनछन्। र आफ्नो पितालाई विश्वास दिलाउन अम्बर गुरूङलाई लगभग एउटा जिन्दगी लाग्यो र कुनै दिन एकपटक उनका पिताले उनलाई नै भनेछन्, तैले गरेर देखाइस्। यो देखाइस्, यो गरेर देखाउनु भित्रको धेरै अर्थ अम्बर गुरूङलाई जीवनको अन्त्य अन्त्यमा आएर वा संघर्षको अन्त्य अन्त्यमा आएर मात्र महसुस भएको कुरा उनी व्यक्त गर्छन् र आफ्नो खुशी पनि पितालाई व्यक्त गर्न उनलाई धेरै समय लाग्यो। अम्बर गुरूङको संगीतको यो चर्चालाई थाँती राख्दै संजीत भारती हाम्रो ट्विटरमा हामीलाई मेन्सन गर्नुहुन्छ, हरेक श्रृंखला पछि झनझन बढ़ी विशेष हुँदैछ अजर अमर गीतहरू, शुभकामना भनेर लेख्नुभएको छ। निर्मल पोखरेलले पनि अजर अमर गीतहरूको आजको विशेष श्रृंखला छुटाउनै कुरा भएन भनेर लेख्नुभएको छ र एस नेपालमाले लेख्नुभएको छ, आई थिंक यू मीन एडिपस कम्प्लेक्स भनेर उहाँले इलेक्ट्रा कम्प्लेक्सका बारेमा चर्चा गर्नुभएको छ। अवश्य पनि यहाँले सही कुरा पत्ता लगाउनुभयो। इडिपस कम्प्लेक्सका बारेमा धेरै नाट्यकृतिहरू पनि लेखिएका छन्। विश्वका प्रथम श्रेणीका नाटककार सोफोक्लिजले इडिपस नामक नाटक पनि लेखेका छन् र यसैलाई नै पछि गएर मनोवैज्ञानिक रोगको नामाकरण पनि दिएर जसले आफ्नो छोराले जति आमालाई माया गर्छ वा पितालाई भन्दा आमालाई बढी समर्थन गर्छ त्यो रोगलाई इडिपस कम्प्लेक्स नामाकरण गरियो। उन त मनोवैज्ञानिक रोगहरू सबै जीवनमा चलेकै कुराहरूबाट आउने हो। किताब पहिलोपटक चोर्ने मान्छेको नामबाट किताब चोर्ने रोगलाई क्लेप्टोमेनिया नाम गरियो र एउटा पुरूष जो धेरै महिलासँग सम्बन्ध राख्दै हिँड्छ फ्रान्सका एक राष्ट्रपतिको नामसँग जोडेर त्यसलाई सार्कोसिस नामाकरण गरियो। यस्तो धेरै चलनहरू, रोगका चलनहरू, विशेष गरेर मनोवैज्ञानिक प्रसंगहरूलाई मान्छेकै नामबाट जोडेर आएको छ। अहिले हामीले भारतमा निकै चर्चामा आएको पत्रकारितालाई एउटा नाम दियो, पत्रकारितालाई व्यङ्ग्यात्मक रूपमा एउटा अश्लील नाम दियो भारतका एक पूर्व सेना प्रमुखले। त्यो प्रसंग पनि अहिले फेसबुक र युट्युबमा निकै चर्चित भइरहेको छ। बेलायतकी राजकुमारी डायनाको खोजीमा दौड़ेका फोटोग्राफरहरू ले गरेको दुर्घटनाको प्रकरणलाई लिएर पापराजी भन्ने शब्दको आविष्कार भयो। यो सबै प्रसंगहरू नै यसरी नै आएका हुन्। हामी चर्चा गर्दैथ्यौं अम्बर गुरूङ र उनका पिता उजिर सिंह गुरूङका बारेमा। अब हामी चर्चा गर्नेछौ अर्को गायकका बारेमा, जुन गायकको गीत बजाउनलाई हामीलाई 97 अंकसम्म अजर अमर गीतहरूलाई तान्दै ल्याउनु पर्यो, किनकि उहाँको स्वर पाउन हामीलाई धेरै समय लाग्यो। यही गायक हुन् उस्ताद साइला। साइला बोलको वा साइला नै नाम भएको गीत गाएर आफ्नो उपनामै साइला पाएका ती गायक हुन् अष्टमान श्रेष्ठ। अष्टमान श्रेष्ठको कालो ठेकी नारन काली काठको दिनै आउँछ घुम्दै फिर्दै रिङ्दै फिर्दै जोबन एकै बारको गीतलाई पछिल्लो श्रृंखलामा युवा गायक शैलेश सिंहले पनि पुनर्गायन गर्नुभएको छ भने, तर उस्ताद साइलाको स्वरसम्म हामी अझै पनि त्यो गीतमा पुग्न सकेका छैनौं। उस्ताद साइला नारायण गोपालका अत्यन्त मनपर्ने गायक हुन्। उनले नारायण गोपालले मन पराएको यो गीत चन्दनीको उकालोमा उस्ताद साइलाको निकै लोकप्रिय गीत मानिन्छ। उस्ताद साइला आफ्ना पितासँग संगीतका कारणले गर्दा जहिले पनि दुश्मनी भइरहेको, झगडा भइरहेको महसुस गर्थे र उनी एक दिन घरै छोडेर पाल्पातिर हिँडिदिए र उनका पिताले उनको खोजी पनि गरेनन्। तर उनी घुम्दै फिर्दै फेरि गीत रेकर्ड गरेर कुनै दिन फर्केर काठमाडौँ आए। काठमाडौँमा उनको जीवन त्यति जम्न खोजेन। उनी फेरि पाल्पा पुगे। उनको पितासँगको दूरी बढ्दै गयो र तर पनि उनी पितालाई आदर गर्थे। उनले पिताप्रति समर्पित गरेर पनि एउटा गीत गाएका छन्, तर अहिले यहाँ प्रस्तुत छ चन्दनीको उकालोमा।
साईकाजी चंदन को उकाल माला पोखरा को खाओ तला भैंस बचोया चरण गया लागो ताल माया नई कैलाज चंदन को कल मानो लगो पान माया नई लगे दो काल माया लैलाज चंदन काल माला जले रात को राम बना माई रामी दुई कन को सुन माया लय
उस्ताद साइलाको यो गीतले उनको नामै साइला भयो तर उनको वास्तविक नाम हो अष्टमान श्रेष्ठ स्वर सम्राट नारायण गोपालले बागिनामा लेखेका पनि छन् एउटै गीत गाएर साइला भएका उस्ताद साइलाको त्यो समयमा 500 रेकर्ड बिक्री हुनु एउटा ह्याट्रिक नै मानिन्थ्यो तर नारायण गोपाल आफैले लेखेका छन् म पनि कुनै दिन एक कान्छा ठट्टैमा गीत गाएर कान्छा गायक भएको थिएँ यसरी यो सम्झनालाई जोड्न सकिन्छ उस्ताद साइलासँग हाम्रा गजलकार हाम्रा मित्र विजय गेवालीले लेख्नुभएको छ दाई म यति बेला सुर्खेतमा छु कार्यक्रम सुन्दैछु भेरी एफएमको माध्यमबाट खुशी छु कार्यक्रम राम्रो रहोस् शुभकामना भनेर विजय गेवालीले भर्खरै त्यहाँ एकजना गजलकार मित्रसँग पनि कुराकानी गराउनुभयो यहाँलाई धन्यवाद अनन्त कटवाल लेख्नुहुन्छ दाई नमस्कार भर्खरै सुन्ने मौका पाएँ अहिले सुन्दैछु अजर अमर गीत यूएई आबुधाबीबाट अनन्त कटवालले लेख्नुभएको छ श्री श्रेष्ठले चरण प्रधानजीको गीतका बारेमा आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको छ भने उनले भीम तुलाधरको प्रसंगलाई पनि उठाएका छन् यहाँलाई पनि धेरै धन्यवाद अनन्त यात्रीजीले पनि यूएईबाट प्रतिक्रिया पठाउनु भएको छ आज प्रत्यक्ष सुन्ने मौका मिल्यो खुशी लाग्दैछ भनेर गायकहरूका कुराकानीसँगै अब हामी लाग्नेछौ गायिकाको कुरामा धेरै गायिकाहरूलाई विशेष गरेर नाच्ने कलाकारहरूलाई बच्चामा स्कूलमा नाचेको गाउँघर टोलमा नाचेको आमाबाबुले मन पराउँछन् तर ठूलो हुँदै गएपछि बाबाआमाले नाच्दै हिँड्न थाल्यो भने पिण्डौलामा नै दाम बस्ने गरी पिट्ने पनि गर्छन् चर्चित नृत्यअङ्गना विमला श्रेष्ठले राष्ट्रिय नाचघरमा आफ्नो नृत्य प्रस्तुत गर्नका लागि आफ्नो पिताको ठूलो अपमान सहेर गाली सहेर घरबाट निक्लिनु परेको थियो र उनले आफ्नो संस्मरण लेखेकी छिन् मैले तपाईँ मरे पनि म यो घर फर्केर आउँदिन भनेर निक्लेको थिएँ भनेर लेखेकी छिन् यस्तो धेरै विडम्बना कलाकारको जीवनमा हुन्छ तर कुनै कुनै कलाकारलाई पिता नै प्रेरणाको स्रोत हुन्छ जनकवि केशरी धर्मराज थापाका दुई छोरी तीन छोरा थिए तर एकैजना मात्र छोरी जो प्रेरित भए गाउनका लागि ती हुन् ज्ञानु राणा आज यहाँ प्रस्तुत छ ज्ञानु राणाको यो चर्चित लोकलयको गीत ज्ञान राणाको स्वरसँगै आजको यो कार्यक्रमबाट सचिन्द्र गौतम र मलाई बिदा दिनुहोस्।